धन्यवाद हाम्रो जीवित परमेश्वर बुवा, तपाईँको प्रेमले हामी यसरी आज जित्न पाएका छौँ। तपाईँको सत्यले गर्दाखेरि हामी एकै मनका हुन पाएका छौँ। पहिला प्रभु, हामी तपाईँलाई नचिन्दा, तपाईँको सत्य ज्ञानमा नआउँदा हाम्रो आफ्नै आफ्नै विचारहरू थिए। हामी कहाँ कहाँ हिँडिरहेका थियौँ आफ्नै सुरमा, कसैलाई खासै हाम्रो एकअर्काको मतलब थिएन। तर प्रभु, तपाईँ एउटै प्रभु, एउटै पिता अनि एउटै मुक्तिदाता, हामी सबको एउटै शिर तपाईँ हुनुहुन्छ। अनि तपाईँले हामीलाई तपाईँको एउटै मात्र मुक्तिको उपाय तपाईँको रगतद्वारा, तपाईँको क्रुसको मृत्यु र बलिदानद्वारा हामीलाई पाप संसार र हामी आफूबाट अनन्त नरकको दण्डबाट छुटकारा दिनुभयो। तपाईँले हामीलाई आफ्नो पवित्र आत्माद्वारा नयाँ गरी जन्माउनु भयो। अनि तपाईँलाई हामी हे अब्बा, पिता, बुवा भनेर हामीले अब एकै मनसाथ पुकार्न पाएका छौँ। अनि प्रभु, यो हाम्रो लागि अचम्मको छ कि हामी परमेश्वरका भएका छौँ सदाको लागि। र पिता, यो संसारमा पनि हामी तपाईँकै हौ। हामी यो संसारमा रहन्जेल तपाईँको महिमा गर्न हामीलाई राख्नुभयो यो बुझ्दैछौँ। अनि हामी आफै बलले, बुद्धिले हामी तपाईँको सेवा गर्न सक्दैन रहेछौँ भनेर पनि बुझ्दैछौँ। तपाईँको सेवा गर्नु भनेको पनि के हो त्यो बुझ्दैछौँ प्रभु। यो शरीर तपाईँको हो, तपाईँको उचित सेवा गर्नको लागि हाम्रो सम्पूर्ण जीवन तपाईँको हातमा सुम्पर्दछौँ। अनि यस घडी हामीलाई लिनुहोस्, हामी सामूहिक रूपमा तपाईँको वचन सुन्न गइरहेका छौँ। तपाईँको पवित्र आत्माले हामीसित बोल्नुहोस्, हामीलाई सिकाउनुहोस् प्रभु। हामीलाई नम्र र चूर्ण हृदयहरू, आत्माहरू दिनुहोस्, किनभने हामी आफू होचिनु नै उचित छ प्रभु। तपाईँलाई उच्च पार्नु नै उचित छ। पहिला हामीले आफूलाई उचाल्थ्यौँ, घमनमा स्वार्थमा हिँड्थ्यौँ प्रभु, तर त्यो पाप रहेछ भने त्यसबाट फर्क्यौँ। अब तपाईँको सामु हामी दण्डवोध गर्दछौँ अनि तपाईँको नामलाई उच्च पार्न चाहन्छौँ। तपाईँको नाम मात्र योग्य छ, तपाईँको महिमा गरिन अति योग्य छ। अनि आज विभिन्न ठाउँबाट हामीलाई जुट्नको लागि आज सहायता गर्नुभयो, धन्यवाद छ। अनि यहाँ नयाँ बहिनीहरूलाई पनि पहिलोचोटि यहाँ आउनलाई मन दिनुभयो, अनि प्रार्थना गर्दछौँ दुवैको उद्धार र मुक्तिको लागि। अनि हाम्रो बीचमा जो जो आउन सक्नुभएको छैन प्रभु, उहाँहरूलाई पनि यो शनिबारको दिन, एक दिन सबै हामी एकै ठाउँमा जुट्ने दिनको लागि महत्व दिँदै आत्मिक जीवनमा अघि बढ्नलाई सहायता गर्नुहोस्। विभिन्न परिस्थिति जे जेमा हुनुहुन्छ, अनि हाम्रो साना बीचमा भएका साना नानीहरूको लागि पनि प्रार्थना गर्दछौँ। उनीहरूको पनि आत्मिक जीवन साँच गरी तपाईँलाई चिन्न, तपाईँको प्रेमलाई थाहा पाउन अनि विश्वास गर्नमा डोर्याइदिनुहोस्। अनि हाम्रो सब पुकार, बिन्ती, फिक्रीहरू सब तपाईँमा राख्छौँ। अब ती कुरालाई एकातिर पन्छाएर प्रभु, हाम्रो अनेकौँ घरका कुराहरू अनि जीवनका कुराहरू अनि भोलिका कुराहरू, जो वास्तवमा हामी जान्न पनि जान्दैनौँ, विगतका कुराहरू, यी सब कुराहरू अब तपाईँको क्रुसको फेरीमा, पावमा छोडिदिन्छौँ। तपाईँलाई हेर्छौँ, हामीसित बोल्नुहोस्, हामीलाई भर्नुहोस् तपाईँको शिक्षाले, तपाईँको सत्यले, प्रेमले, अनि तपाईँको महिमा गर्न हामीलाई लिनुहोस्। यो प्रार्थना चढाउँछौँ र साथै हाम्रो देशको लागि पनि अनुग्रह माग्दछौँ। उच्च पदहरूमा भएकाहरूलाई बुद्धि दिनुहोस् निर्णयहरूमा। हाम्रो देशमा चाहिने खालको शासन र तपाईँको इच्छा बमोजिमको शासन परिस्थिति हामी पाउन सकौँ, तपाईँको सुसमाचार र वचन सत्यता फैलिन सकोस्, जहाँ जहाँ मण्डलीहरू जुट्दैछन्, विश्वासी जनहरू, अगुवा जनहरूलाई बुद्धि दिनुहोस्, तपाईँको वचनलाई मात्र पक्षमा तपाईँलाई नै उच्च पार्न र त्यहाँ आशिष दिनुहोस् प्रभु। यो प्रार्थना चढाउँछौ प्रभु येशूको नाममा, आमेन। उत्पत्तिको 15 अध्यायमा कृपया पल्टाउनु होला आफ्नो बाइबलहरू, र अरूलाई पनि यसो सहायता गर्नुहोस्, आफ्नो बाइबलबाट देखाइदिनुहोस् जोसँग छैन, अनि कसैलाई पल्टाउन यसो गाह्रो भयो भने सहायता पनि गरिदिनुहोस्। उत्पत्तिको पुस्तक, बाइबलको यो पहिलो पुस्तक होइन, 66 पुस्तकहरू मिलेर बाइबल, परमेश्वरको सत्यको सङ्गालो यो बनेको छ भने, यो पहिलो पुस्तकमा चाहिँ आजभन्दा 4000 वर्ष अगाडि नै परमेश्वरले एकजना अब्राहम भन्ने मान्छेलाई भन्नुभएको थियो, तिनीबाट नै एक दिन संसारको मुक्तिदाता येशूलाई पठाउनेछ। अब येशू प्रभु त आजभन्दा 2000 वर्ष अगाडि आउनुभएको हो, तर उहाँ आउनुभन्दा 2000 वर्ष अगाडि नै अब्राहम भन्नेलाई भन्नुभएको थियो तिम्रै वंशमा जन्मिनुहुनेछ। अनि साथै येशू अब्राहमकै वंश अथवा इजरायलमा उहाँ जन्मिनु भयो। तर अब्राहमलाई यो कुरा भन्दाखेरि त अब्राहमको एउटै पनि सन्तान थिएन. एउटै पनि सन्तान नभएको बेलामा पनि परमेश्वरले 2000 वर्ष पछि हुने अब्राहमबाट आउनुहुने यीशुको बारेमा बताउन सक्नुहुन्छ. हेर्नुहोस्, परमेश्वरलाई सबै कुरा अगाडिबाटै थाहा छ. तपाईँ आज यहाँ आउनुहुन्थ्यो भनेर परमेश्वरलाई अगाडिबाटै थाहा छ, यो अचानक होइन. अनि परमेश्वरले तपाईँको जीवनको सबै कुरा जान्नुहुन्छ अनि तपाईँलाई प्रेम गर्नुहुन्छ, वास्ता गर्नुहुन्छ, उहाँलाई भरोसा गर्नुहोस् है. अनि अब्राहमलाई एकचोटि यस्तो भन्नुभयो, अब तपाईँलाई त कहिले पनि कसैले पनि यसरी भनेको छैन होला, भनेको छ कसैले यसरी भनेको छ, अब त यहाँ बाहिर आएर तारा गर्न त तारा गर्न त भनेर भनेको छ कहिले पनि. अब तपाईँ आफ्नो डाँडामाथि चढेर तारा गर्न थाल्नुहोस् है, कतिको सक्नुहुँदो रहेछ है. यहाँ अब्राहमलाई ऊ निसन्तान एउटै छोराछोरी थिएन, बिहा भएको निकै भइसकेको थियो, उसको श्रीमतीको नाम सराई थियो. अनि यहाँ पाँच पदमा परमेश्वरले अब्राहमलाई यसो भन्नुभयो, अनि उहाँले तिनलाई भनेको अब्राहमलाई बाहिर लगेर भन्नुभयो है, बाहिर बोलाउनु भयो, पालमा बस्थ्यो भने त बाहिर बोलाउनु भयो, आकाशतिर हेरेर तारा गन्न सक्छस् कि सक्दैनस् गनी हेर भन्नुभयो. अनि उहाँले तिनलाई भन्नुभयो, तेरा सन्तानहरू पनि त्यस्तै हुनेछ. एउटा निसन्तान अब्राहमलाई भन्नुभयो, आकाशको तारा जसरी तिमीले गन्न सक्दैनौ है, त्यस्तै गरी अब्राहम तिमीबाट पनि गन्न नसकिने सन्तानहरू हुनेछ. अब्राहमका साँच्चै नै पछि थुप्रै थुप्रै सन्तानहरू भए, उसको शरीर शारीरिक सन्तान नै ठुलै भयो, गन्न नसकिने. तर त्यति मात्र होइन, वास्तवमा के तपाईँलाई थाहा थियो, येशु ख्रिस्ट अब्राहमबाट आउनु भएकोले येशु ख्रिस्टमा विश्वास गर्नेहरूलाई पनि अब्राहमको सन्तान भनिएको छ. थाहा थियो कुरा, हामी आत्मिक रूपमा है, शारीरिक रूपमा त हामी यहुदी होइन, इजरायली होइन, हामी त नेपाली हौ है, तर हामी चाहिँ अब्राहमबाट आउनु भएको मुक्तिदाता, परमेश्वरले पठाउनु भएको मुक्तिदाता येशुमा विश्वास गरेकोबाट हामीलाई आत्मिक रूपमा अब्राहमकै सन्तान भनेको छ. यो रोमी 4 अध्यायमा छ, हामीहरूले त्यहाँ पल्टाउने छैनौँ, तर त्यसैले हामी यहाँ बसिरहेका छौँ. एक हिसाबले आत्मिक रूपमा हामी अब्राहमको सन्तान हौ. अब संसारमा त होइन, उहिलेदेखि कैयौँ विश्वासीहरू भइसके, थुप्रै थुप्रै, अब म तपाईँलाई भन्नेछु गर्न सकिन्छ जस्तो लाग्ला है, तर गर्नलाई त्यति सजिलो छैन. अब हेर्दै जाउँ है, अब हामी हेर्नेछौँ कहाँ भने आकाशको ताराहरूको कुरा गऱ्यौँ भने त एकछिन विचार गर्नुहोस्, माथि आकाशमा तिलतिल 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 गरिरहेको ताराहरू हुन्छ नि है, यसो एक राति चाहिँ गएर चाहिँ राम्ररी हेर्नुहोस् त तारालाई है, कति टाढा छ त्यो, यति ठुलो भएर पनि यति सानो देखिएको छ. तपाईँले होइन आफ्नो के अरे नेपाली लेख्दाखेरि कुनै कुनै अक्षरमा होइन तपाईँले लेख्नु पर्यो अरे, माथि चाहिँ थोप्ला राख्नुपर्ने हुन्छ नि कुनै अक्षरमा, एक थोप्ला राखे जतिकै एक थोप्ला छ होइन त्यो तारा, तर वास्तवमा त्यो एउटै तारा यो पृथ्वीभन्दा पनि ठुलो हुन्छ. यो पृथ्वी त त्यस्तो ताराहरूमा सयौंवटा हजारौंवटा अट्न सक्छ, यति ठुलो हो त्यो, तर त्यो यति सानो देखिन्छ किनभने त्यो यति टाढा परमेश्वरले राखिदिनु भएको छ. अब त्यो त एउटा हो, अब अर्को हेर्नुहोस्, अब अर्को हेर्नुहोस् है, अर्को हेर्नुहोस् कतिवटा छ, तर त्यति मात्र होइन, झन्डै 300 वर्ष अगाडि ग्यालिलियो भन्ने एउटा वैज्ञानिकले चाहिँ विभिन्न खालको यो सिसाहरू लेन्सहरू प्रयोग गरेर चाहिँ टाढामा देख्न सकिने एउटा दूरदर्शी यन्त्र बनाए, टेलिस्कोप भनिन्छ, दूरबीन जस्तो. यो टाढामा भएको चिजहरूलाई देख्ने सक्ने त्यो यन्त्रले माथि हेर्दाखेरि त एक्कासी नाङ्गो आँखाले देख्न नसकेको ताराहरू एक्कासी देखा परे, त्यही थिए तर देख्न नसकेको रहेछ, यति सानो भएकोले, तर दूरबीन लगाएको त एक्कासी त्यहाँ त अध्यमित्रै तारा रहेछ. ला अब त कसरी गर्ने झन्, अब्राहम मित्रले त गर्न सकेको थिएन, झन् दूरबीन दिएको भए उसले कहाँबाट गर्न सक्थे. समय बित्दै गयो, समय बित्दै गयो, अनि मानिसले झन्झन शक्तिशाली दूरबीनहरू बनाउन थाले, झन्झन ठुला ठुला दूरबीनहरू बनाउन थाले. अनि केही वर्ष अगाडि त मान्छेले रकेटमै दूरबीनै माथि पठाइदिए है, अनि हबल भन्ने एउटा दूरबीन छ, हबल टेलिस्कोप, त्यो चाहिँ पृथ्वीको वरिपरि यसरी घुमिरहेछ, अनि त्यो चाहिँ घामको किरणले त्यसले आफ्नो ऊर्जा पाउँछ. त्यो अचम्मको दूरबीनले चाहिँ कहिले पनि झनै नदेखिएको ताराहरू देख्न थाले, झनै गर्न सकेन अब त है. अनि अचम्मको कुरा के भयो भने पहिला त थोप्ला जस्तो लागेको एउटा तारा भन्थाने थियो नि त्यो त वास्तवमा अरबौं ताराहरूको झुण्ड रहेछ। एउटा थोप्ला मा त अरबौं खरबौं ताराहरू रहेछ। अनि त्यस्तो थोप्ला त कति हो कति अब बुझ्नुभयो? अब्राहमलाई परमेश्वरले लगेर तारा गन्न सक्छु भने गन गनी हेर्द भन्नुहोस्। अब अर्को ठाउँमा हामी जाउँ एकचोटि, हामी यर्मिया 33 अध्यायमा पल्टाउँ त। यर्मिया 33 अध्याय बाइबलमा लेखेको छ, आकाशले परमेश्वरको महिमाको वर्णन गर्दछ, ताराहरूले परमेश्वरको हातको सिपको बयान गर्दछ। परमेश्वर सृष्टिकर्ता अति अति महान हुनुहुन्छ। यर्मियाको 33 अध्यायमा अब 22 पदमा फेरि यसरी लेखेको हामी पाउँछौ, तेत्तीस अध्यायको 22 पदमा, आकाशका तारा गन्न नसकिने र समुद्रका किनारका बालुवा जोखिन नसकिने जस्तै म मेरो दास दाउदका सन्तान। परमेश्वरको दास दाउद चाहिँ एकजना दाउद भन्ने पनि थिए, तर येशु प्रभुलाई पनि परमेश्वरको दास दाउद भनेछ, दाउदका पुत्र। र मेरो सेवा गर्ने लेबीहरूको संख्या बढाउनेछु। यो पदमा लेखिएको छ आकाशको तारा एकातिर छ र अर्कोतिर चाहिँ समुद्रको के रे बालुवा। अब यहाँ त समुद्र छैन, तैपनि जानुहोस् न हाम्रो यही पालन खोलाको होइन जानुहोस्, अनि पानी बगिरहेको ठाउँमा अलिअलि बालुवा त भेटिन्छ नि होइन, अनि यसो आफ्नो हातले एक मुठी बालुवा निकाल्नुहोस् है, अनि त्यो बालुवा एक मुठी बालुवा मात्र त्यसलाई गन्न सक्नुहुन्छ होला तपाईँ? एक मुठी बालुवा गर्न पनि हामी सक्दैनौँ। तर उहाँले भन्नुभएको छ यो ताराहरूको संख्या चाहिँ समुद्रको बालुवाका कणहरू जत्तिकै छ, यति धेरै छन्, यति थुप्रो संख्यामा कसले गन्न सक्छ होला त? परमेश्वरले घरिघरि तिमीहरूले गन्न सक्दैनौ तिमीहरूले गन्न सक्दैनौ भन्ने हुनुहुन्छ, के परमेश्वरले गन्न सक्नुहुन्छ होला त? होइन त सक्नुहुन्छ होला। उहाँले एकचोटि जाउँ है, कहाँ पल्टाउँ भने भजन सङ्ग्रह 147, भजन सङ्ग्रह 147 यो ताराहरू बनाउने परमेश्वर नै हुनुहुन्छ। उहाँले नै भन्नुभएको छ आकाश माथि हेर यी कसले बनाएको, के मेरै हातले बनाएको होइन, तिमीहरूले मलाई कोसँग तुलना गर्दछौ? परमेश्वरले भन्नुभएको छ कि म बाहेक अरू कुनै परमेश्वर छैन, यो ताराहरू बनाउने परमेश्वर म हुँ, तिमीलाई बनाउने पनि म हुँ है। 147 अध्यायको 4 पदमा यहाँ लेखेको छ है, हुन त यहाँ 3 पद पनि पढौँ है, 3 पद पनि। उहाँले भनेको परमेश्वरले टुटेको हृदय भएकाहरूलाई, मन हृदय टुटेपछि है, अब भाँडो टुट्यो तपाईँले होइन ग्लू गमसम राखेर ग्लू राखेर होइन पास्न सक्नुहुन्छ होइन, घर भत्क्यो त्यसलाई पनि निर्माण गर्नुहुन्छ, तर जब तपाईँको हृदयमा ठुलो चोट पर्छ अथवा ठुलो प्रहारले तपाईँको हृदय नै चुर चुर हुँदाखेरि चाहिँ कसले निको पार्न सक्छ? यहाँ भनेको छ उहाँले परमेश्वरले टुटेको हृदय भएकाहरूलाई निको पार्नुहुन्छ। के तपाईँको हृदयहरूलाई निको पार्नुभयो? के परमेश्वरले तपाईँको हृदयलाई सहायता गर्नुभएको छ? यहाँ भनेर उहाँले सक्नुहुन्छ, यदि तपाईँको आफ्नो हृदय उहाँमा भरोसा गर्नुहोस् परमेश्वरलाई हेर्नुहोस् सक्नुहुन्छ उहाँले। उहाँले टुटेको हृदय भएकाहरूलाई निको पार्नुहुन्छ, उनीहरूका चोटहरूमा मलम पट्टी बाँध्नुहुन्छ। त्यसपछि 4 पदमा को हो यो परमेश्वर जसले मलाई यस्तो प्रेम र वास्ता गर्नुहुन्छ? 4 पदमा भनेछ उहाँले ताराहरूको संख्या बताउनुहुन्छ। हे उहाँले सक्ने रहेछ, ताराहरू कतिवटा छन् है परमेश्वरले बताउनु, उहाँले बनाएको हो नि त, उहाँले बनाएको मान्छे त केही होइन, दूरबीन बनाउँदैछ हो धेरै रहेछ भन्दैछ त्यति हो मान्छे त, सानो एउटा धुलोको कणले चाहिँ वरिपरि भएका विशाल उहाँका सृष्टिलाई हेरेर अचम्म मात्र हुन सक्छ। तर परमेश्वरले ताराहरूको संख्या बताउनुहुन्छ उहाँले ती सबैलाई नाम काडी काडी बोलाउनुहुन्छ। अरे एउटा एउटा तारालाई नाम पनि दिनुभएको रहेछ उहाँले त। तपाईँको घरमा कतिवटा बाख्रा छ, नाम दिनुभएको छ तपाईँले? झन्झट लाग्छ होला नाम दिँदा दिँदा, पुग्यो अब यो बेचिहाल्ने हो पछि है, खाइहाल्छ कि नाम दिँदैन। तर परमेश्वरले एउटा एउटा ताराको पनि नाम राख्नु भएको छ। परमेश्वरले त्यसैले सानो सानोदेखि ठूला ठूला कुरा सबै माथि उहाँको नजर छ। त्यसैले परमेश्वरले तपाईँलाई पनि उहाँले हेर्नुहुन्छ। तपाईँलाई परमेश्वरले विशेष योजनाले सृष्टि गर्नुभएको हो। मत्ती दसमा एकचोटि पल्टाउ, मत्ती दस अध्याय हामी यहाँ देख्दछौ कि परमेश्वर एकदमै बुद्धिमान र महान र सामर्थ्य र ज्ञानले भरपूर हुनुहुँदो रहेछ। हामी जस्तो हुनुहुन्न, हामी जस्तो हुनुहुन्न। परमेश्वर कस्तो हुनुहुन्छ? फरक हुनुहुन्छ। हामीले जेसुकै देखेको छ भने त्योभन्दा फरक हुन्छ। हामीले देखेको सोचेको मान्छे पशु प्राणी रूख बिरुवा आकाशका ताराहरू घाम जुन यी भन्दा उहाँ फरक हुनुहुन्छ। त्यसैले गर्दा परमेश्वरले के भन्नुभएको छ भने मलाई चाहिँ कुनै पनि चिजको रूप नबनाउनु भनेको छ परमेश्वर। किन भन्नुभयो होला त्यो? उहाँले भन्नुभएको छ मलाई चाहिँ एउटा पशु जस्तो नबनाउनु, चरा जस्तो नबनाउनु, घस्रिने जन्तु जस्तो नबनाउनु, कुनै पनि एउटा मूर्ति बनाएर मेरो सत्तामा त्यसलाई ईश्वर भनेर नमान्नु। किन उहाँले यो भन्नुभएको थाहा छ? किनभने उहाँ कोही जस्तो पनि हुनुहुन्न, केही जस्तो पनि हुनुहुन्न, फरक हुनुहुन्छ। अब ताराहरू भन्न सक्ने भनेपछि फरक भएन। समुद्रको बालुवाको कणहरू यी सब उहाँले चाहिँ राख्नु भएको छ। त्यति मात्र होइन, अब अलिकति नजिक आउन, तारा त धेरै टाढा भयो, समुद्र पनि यहाँ नेपालमा छैन, तर यो त सहरमा है। मत्ती दश अध्याय यहाँ पल्ट, मत्ती दश अध्याय उहाँले के भन्नुभएको छ भने कि विश्वासीहरूलाई नडराऊ भन्नुभएको छ। हो, मान्छेले चाहिँ परमेश्वरलाई विरोध गर्छ, साँचो परमेश्वरको शत्रु भएको छ मान्छे। म पनि एक समय त्यस्तै थियो, तपाईँहरू पनि त्यस्तै हुनुहुन्थ्यो हुनुहुन्थ्यो है। तपाईँलाई प्रभुको केही मतलब थिएन एक समयमा, कसैले तपाईँलाई यो बताएको भए यो विदेशी धर्म मलाई नबताऊ भन्नुहुन्थ्यो होला, म पनि हेरेको थिएँ। अनि त्यसैले परमेश्वरले हामीलाई चाहिँ बिस्तारै उहाँको प्रेम र ज्ञानमा ल्याउनु हो, र अब चाहिँ हामीलाई यही संसारमा राखेर भन्नुभएको छ, अब अरूहरूलाई बताऊ यो कुरा। तर अरूलाई बताउँदाखेरि तिमीलाई चाहिँ नराम्रो चाहिँ हुन सक्छ, अगाडि नै भन्नुभएको छ उहाँले। तिमीलाई चाहिँ कहाँसम्म नराम्रो हुन सक्छ भने तिमीलाई मार्न पनि सक्छ, नडराउ। कस्तो लाग्यो? मार्न सक्छ तर नडराउ। किन डराउनु पर्दैन? किनभने विश्वासीले अनन्त के पाएछ? जीवन पाएको छ। मृत्युले अनन्त जीवनबाट उसलाई वञ्चित गर्न सक्दैन। उसको शरीर मार्न सक्छ तर उसको प्राण बाँचेको छ, होइन त सुनिता? सुन्दै हुनुहुन्छ है? त्यहाँ अडेज लगाइरहँदाखेरि निन्द्र लाग्ला नि फेरि है, अडेज लाग्दाखेरि एकदम आराम हुन थाल्छ, बिस्तारै त्यो आउन थाल्छ कि निन्द्र चाहिँ। ल त ल, मत्ती दस अध्यायमा अब अठाइस पर्ना जाऊँ है, अठाइस पर सत्ताइस पद पनि। अँध्यारोमा म तिमीहरूलाई जे भन्दछु त्यो तिमीहरूले उज्यालोमा भनिदेऊ, अनि तिमीहरूले कानमा जे सुन्छौ त्यो छानाहरूमा प्रचार गरिदेऊ, प्रभुको वचन सुनाऊ मान्छेहरूलाई भनेछ। अठाइस पद, अनि शरीरलाई मार्ने तर प्राणलाई चाहिँ मार्न नसक्नेहरूसँग डराउ कि नडराउ? नडराउ है, शरीर मात्र मार्ने हो तिम्रो, त्यो माटोको, यो माटोको भाँडो हो, यो जान्छ एक दिन है। त्यो तर तिम्रो आत्मा प्राण चाहिँ हो, त्यो चाहिँ मैले बचाएको छु, त्यसलाई तिनीहरूले मार्न सक्दैन, त्यसले नडराऊ। तर बरु उहाँसँग डराऊ, परमेश्वरसँग डराऊ, जसले प्राण र शरीर दुवैलाई नरकमा नष्ट गर्न सक्नुहुन्छ। एक दिन प्रभु येशूमा विश्वास नगर्नेहरू नरकमा नष्ट हुन्छ। डराउनु पर्ने त परमेश्वरसँग। अनि परमेश्वरले भन्नुहुन्छ नडराऊ, किनभने हेर्नुहोस् उन्तिस पद, के दुईटा भँगेरा, अब यहाँ भँगेरा गन्दैछ, अहिले त तारा गन्दैथ्यो, अब गाह्रो भयो, बालुवा कण पनि गन्नु भयो, अब भँगेरा गनाउने एकछिन, दुईटा भँगेरा त गन्न सक्छ ल, ठिक त ल, के दुईटा भँगेरा एउटा तामाको पैसामा बिक्री हुँदैन? सस्तो छ है। अनि तिमीहरूका पिताको इच्छा बिना तीमध्ये एउटा पनि भुइँमा खस्ने छैन। यसबाट के बुझिन्छ? परमेश्वरले त भँगेराको पनि संख्या पनि उहाँले गनिरहनु भएको छ। आज कुन चाहिँ जंगलमा कुन चाहिँ भँगेरा खस्यो उहाँलाई थाहा छ, उहाँले गर्नु भएको छ, उहाँले सृष्टि गर्नुभएको, उहाँले हेर्नुहुन्छ, हामीले हेरिरहेको छैनौँ। तर त्यति मात्र होइन, भँगेरा भन्दा पनि नजिक आउँ। तीस पद, तर तिमीहरूका शिरका केश धरी सबै गन्दी गरिएका छन्। नरसिंह बुवा तपाईँको टाउकोमा कतिवटा छ कपाल? हिजो अस्ति गन्दै हुनुहुन्थ्यो क्यारे है, गर्नु भएको छैन रे बिजना। परमेश्वरले गर्नु भएको छ तपाईँको शिरको केशहरू, भनेपछि उहाँले वास्ता गर्नु हुँदैन त? वास्ता गर्नुहुन्न, गर्नुहुन्छ। यसकारण तिमीहरू लडेर हो, तिमीहरू धेरै भगेर भन्दा बढी मूल्यका छौ। खुब मनपर्छ मलाई पढ्नु। अब भजन अय्युब 31 अध्यायमा जाउँ त, अरू के गर्नु हुँदो रहेछ परमेश्वरले। अब मलाई भन्नुहोस्, परमेश्वर गर्नमा सिपालु हुनुहुन्छ कि हुँदैन रहेछ? एकदम सिपालु हुनुहुँदो रहेछ है। ठुल्ठुला कुराहरू, धेरै कुराहरू होस्, साना मसिना कुराहरू होस्, उहाँले गर्नुहुन्छ, सक्नुहुन्छ। उहाँ सर्वज्ञानी हुनुहुन्छ, सब कुरा जान्नुहुन्छ। अय्युबको 31 अध्याय, यो चाहिँ भजन सङ्ग्रहभन्दा अगाडि पढ्छ। अब तपाईँलाई अलिअलि थाहै छ, अय्युबले पाउनु दुःख पाए। एकै दिनमा अय्युबको छोराछोरीहरू मरे। कतिजना थिए? सात भाइ छोरा हो कि, तीन छोराछोरी, दसजना एकै दिनमा मरे। एकै दिनमा उसको बगालका बगाल भेडाहरू, उठहरू ध्वस्त भए अथवा लगिए, लुटिए। अय्युबले एकै दिनमा उसले आफ्नो शरीरमा घाव खटिरै खटिरा उसको जिउमा आयो। अब हामीलाई त एउटा खटिरा आउँदा पनि कस्तो हुन्छ है, जिउभरि खटिरा। अनि यी सब दुःखहरू अय्युबले भोगेको। अब यहाँ लेखेको छ अय्युब 31 अध्यायको 4 पदमा, के परमेश्वर आफैले मेरो चाल देख्नुहुन्न र? के परमेश्वरलाई थाहा छैन र म अहिले बिरामी परेर म बिस्तारमा पल्टिनु परेछ भनेर? के परमेश्वरलाई थाहा छैन र मेरो चाहिँ हजारौं रुपियाँ नोक्सानी भयो भनेर? के परमेश्वरलाई थाहा छैन र मेरो सानो यो बच्चा मर्यो भनेर? के परमेश्वरलाई थाहा छैन मेरो हजुरआमा बुवा मर्नु भयो? के परमेश्वरले थाहा छैन मलाई दुःख भएको छ भनेर? थाहा हुँदैन होला उहाँलाई, एउटा भँगेरा त वास्ता गर्नुहुन्छ, थाहा हुन्छ उहाँलाई। अनि हेर्नुहोस् त यहाँ लेखेको छ, र मेरो हरेक पाइला गर्नुहुन्न र अरे, हरेक पाइला। हेर्नुहोस् त, तपाईँ हिँडिरहँदा कसले गर्ने छ होला यो पाइला? आज कति पाइला हिँड्नु भयो तपाईँहरू हाट बजारबाट? काफल, के अरे, काफल बोट हो कि के अरे त्यो ठाउँको नाम, काफल डाँडा, काफल चौर, कति पाइला हिँड्नु भयो त्यहाँबाट बहिनीहरू? कहाँ गर्नु र? तर परमेश्वरले हरेक पाइला पनि गर्ने छ होइन त विशाल, तिमी किडनीबाट आउँदा कति पाइला आयो? परमेश्वरले गर्नु भएको छ भनेको हाम्रो जीवनको हरेक कुरा स्पिरिट देख्न सक्नुहुन्छ, उहाँ फरक हुनुहुन्छ। त्यसैले के गर्ने हामीले? हामीले उहाँलाई भरोसा गर्ने, फिक्री नगर्ने, उहाँलाई धन्यवाद चढाउने। भजन सङ्ग्रह 139 पनि जाउँ। 139 अघि त्यहाँ हामीले पढ्दै थियौँ, 139 अध्याय। त्यसैले परमेश्वरले मेरो सबै कुरा जान्नुहुन्छ, दुःख सुख सबै जान्नुहुन्छ। भजन सङ्ग्रह 139। अब एकछिन विचार गर्नुहोस्, तपाईँ को शरीर कस्तो अचम्म तरिकाले बनिनु भएको छ, विचार गर्नुहोस्। तपाईँले आफ्नै शरीरलाई हेर्नुहोस्, आफ्नै आँखालाई हेर्नुहोस् ऐनामा। अब कानलाई हेर्दा त बाहिरी भागमा त देखिन्छ होइन, त्यही पनि अचम्म छ, किन यस्तो प्रकारले बनेको है? खालि त्यो डिजाइन मात्र हो, परमेश्वर त डिजाइन पनि हो, तर यो चाहिँ सुन्नलाई, आवाजलाई ठ्याक्क जम्मा गर्नको तरिकाले बनाएको छ। हाम्रो आँखा उज्यालोलाई लिनको लागि बनाइएको छ, अनि हाम्रो जिब्रो स्वादहरू लिनको लागि बनाइएको छ, दाँत चपाउनको लागि। तपाईँको जाँतो बोकेर हिँड्नु भएको छ तपाईँले, कति 16 जोडी दाँतो बोकेर हिँडिरहनु भएको छ होइन, छ भने है, कोहीको त अब सिद्धिनुलाई होला, छैन छैन। अनि तपाईँको नाकले सुन्न सक्ने, यहाँभित्र है कम्प्युटर जस्तो त्योभन्दा पनि अचम्मको गिरी छ। अनि तपाईँको यो शरीरमा यो हड्डीहरू चाहिँ घरको पिलरहरू जस्तो बसिरहेको छ, ठ्याक्क ब्यालेन्समा छ। अनि तपाईँको हातहरूले काम गर्न सक्ने, यी सब सोच्दाखेरि 14 पदमा हामीले पनि यसो भन्नुपर्ने हो, म तपाईँको प्रशंसा गर्नेछु किनभने म भय योग्य र आश्चर्यपूर्ण रीतिले बनाइएको छु, तपाईँका कामहरू अद्भुत छन्, अनि मेरो प्राणले यो राम्ररी जान्दछ, मैले यो राम्ररी विचार गर्ने, यो म आफै आएको हुन सक्दैन, यो आँखा आफै बन्न सक्ने कुरै होइन। सानो भर्खर जन्मेको नानीलाई हेर्नु न होइन, बच्चालाई त्यसको अब जन्मिनुभन्दा अगाडि त ऊ त पुरै अन्धकारमा थियो, जन्मेपछि तुरन्त उसको आँखाले काम गर्न थालेछ, तुरन्त उसको कानले काम गर्न थालेछ, तुरन्त उसको स्वाद सबै मुटु सब काम गरिरहेको छ। अनि यो बनावट अचम्म छ, भययोग्य छ, एकदमै छक्कै लाग्दछ। तपाईँले यो गर्नुभएको अनि तपाईँलाई धन्यवाद, के भन्नु पर्दैन? हामीले भन्नु पर्दैन, तपाईँले मलाई बनाउनु भयो भनेर हामीले उहाँलाई त प्रशंसा चढाउनु पर्ने, मूर्तिहरूलाई होइन, त्यो बोल्न नसक्ने लाटो गुङ्गाहरूलाई होइन, तर परमेश्वरलाई। अनि हामी जब बनी नै थियौँ भनेर आमाको गर्भमा हेर्नुहोस् त, पन्ध्र पदमा, जब म गुप्तमा बनिए, यो आमाको गर्भमा हामी हुँदाखेरिको कुरा, जब म पृथ्वीका सबभन्दा तल्ला भागहरूमा निपुणता साथ बनिए, यो पनि आमाको गर्भको कुरा गरेको, यो पृथ्वीको भित्र भनेको होइन। कुनै बेला तपाईँले एफएससी 4:9 पढ्नुहोस्, प्रभु येशू पनि मरियमको गर्भमा बनिएको कुरा यसरी नै बयान गरेको छ, पृथ्वीको तल्ला भागहरू नदेखिएको भनेको अदृश्य रूपमा बनिँदै गइरहँदाखेरि, तब मेरा हड्डीहरू तपाईँबाट लुकेका थिएन। 16, मेरो तत्व बनि नसक्दै तपाईँका आँखाले ती देखे, हेर्नु न, अनि मेरा जुन अङ्ग प्रत्यङ्गहरू लगातार बनिँदै गइरहे, होइन, जब आमाको गर्भमा वास्तवमा सुरुमा, अघि मैले एक थोप्लाको कुरा गरेको थिएँ नि, एक थोप्ला वास्तवमा एक थोप्ला जति हुन्छ होला आमाको गर्भमा जब सुरु हुन्छ, एक थोप्ला मात्रै हुन्छ है, अनि त्यो एक थोप्ला भनेपछि चाहिँ हेर्दाखेरि त त्यो पनि छैन नि होइन, तर त्यो सब चाहिँ त्यो एक थोप्लाभित्र नै, अब यो शरीर कस्तो बन्ने हो, उसको आँखाको रङ कस्तो हुने हो होइन, अनि उसको प्राकृतिक बनावटहरू कस्तो हुने हो भने सबै त्यो एक थोप्लाभित्र लेखिसकेको हुन्छ। यति सानो चिजलाई पनि उहाँले बनाएर त्यसबाट नै उहाँले बनाउँदै 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 जानुहुन्छ। ती मध्ये एउटै पनि नहुँदा नै ती सब तपाईँको पुस्तकमा लेखिसकिएका थिए। हामी हुनुभन्दा अगाडि पनि उहाँले हामीलाई देख्नुहुन्थ्यो, यो त अचम्म। 17, अब हेर्नुहोस् त, अनि हे परमेश्वर, तपाईँका विचारहरू मेरा निम्ति कति बहुमूल्य छन्, तिनको योगफल कति धेरै छ। तपाईँको विचारहरू, परमेश्वरले विचार गरेर नै यो बने, तपाईँ बन्नुभएको, तपाईँलाई जस्तो रूपमा बनाएको परमेश्वरले विचार गरेर होइन, त्यसैले परमेश्वर नै निर्माता हुनुहुन्छ। किन मेरो नाक चाहिँ अलि लाम्चो भइदिएन होला, अथवा किन मेरो म चाहिँ यस्तो पुर्गो भएको होला, किन म चाहिँ एकदम अल्गो हुनु मन लाग्थ्यो मलाई 8 feet होइन, पर्ने हामीले सक्दैनौँ है, हो खानपिन अलिअलि त्यो छ होइन, खानुपर्छ होइन, भिटामिन सिटामिन होइन, तर जति भिटामिन खायो भने तपाईँ चाहिँ तपाईँले 1 feet थप्न सक्नुहुन्न तपाईँले। परमेश्वरले विचार गरेर हामीलाई बनाउनु भएको, अनि उहाँको विचारहरू कति बहुमूल्य छन्, कति धेरै मूल्य किम्मती छ। अब परमेश्वरले ताराहरूको विचार गर्नुभयो, बालुवाका कणहरू, भँगेराहरू, अनि तपाईँको विचार गर्नुभएको छ, अनि उहाँको विचारहरू गर्न खोज्यो भने सकिन्छ होला त, तिनको योग फल भनेको त्यसलाई सब जोड्दाखेरि त कति धेरै गर्नै नसक्ने छ। 18 पदमा हेर्नुहोस् त, परमेश्वरको विचारहरू मैले तिनलाई गन्ती गर्नु हो भने त ती बालुवा भन्दा बढी छन्। बालुवा त धेरै लागेको थियो, अब परमेश्वरले हामी प्रति गर्नुभएको विचार चाहिँ बालुवा भन्दा पनि धेरै छन्, तारा भन्दा पनि धेरै छन्। परमेश्वरले यति हामीलाई प्रेम गर्नुभयो, यति प्रेम गर्नुभयो, वास्ता गर्नुभयो कि हाम्रो लागि आफ्नै एकमात्र पुत्र पनि मर्नलाई पठाउनु भयो, भगेराको लागि पठाउनु भएन, मैले घरिघरि भन्छु तपाईँलाई है। भनेपछि परमेश्वरले हामीलाई यसरी वास्ता गर्नुहुन्छ। भजन सङ्ग्रह 40 पनि एकचोटि पल्टा, परमेश्वरले यति धेरै विचार गर्नुहुन्छ, तपाईँले धन्यवाद दिनुभएको छ त परमेश्वरलाई, हे परमेश्वर तपाईले मेरो लागि सोच्नु भएको छ कि तपाईलाई लाग्छ यस्तो परमेश्वरले त मलाई बिर्से जस्तो परमेश्वरले त वास्तै गर्नुहुन्न जस्तो होइन परमेश्वरले एकदमै सोच्नु उहाँले नै भन्नु भइसक्यो मैले तिमीलाई रचे मेरो विचारले तिमीलाई यसरी बनाएको छु राखिरहेको छु मेरो हातमा तिमी छौ भजन संग्रह 40 हामी पढ्नेछौँ अनि भजन संग्रह 40 को एक पदबाट हेरौँ पहिला मैले धीरजसँग परम प्रभुको बाटो हेरे र उहाँ मतिर झुक्नु भयो मेरो पुकार सुन्नुभयो है एउटा मान्छे कहीँ उपाय नलागेपछि परमेश्वरलाई हेरेछ है मान्छे त्यही हो है सब आफ्नो पहिला गर्छ अनि केही नलागेपछि मात्र परमेश्वरलाई हेर्ने होइन अगाडि नै हेरेको भए हुन्थ्यो नि है सबै चाँडो परमेश्वरमा आएको भए हुन्थ्यो नि अब तैपनि परमेश्वरलाई हेर्दाखेरि उहाँ त झुक्नु पर्ने रहेछ झुकेर उहाँ मतिर झुक्नु भयो दुई पद किन झुक्नु पर्यो किनभने म त खाल्डोमा पो रहेछु त होइन त आशा सुन्दैछ अनि उहाँले मलाई सत्यानाशको खाडल के को खाडल सत्यानाश सर्वनाशको खाडल र दौडले हिलोबाट तानेर निकाल्नु भयो एउटा खाल्डोबाट तपाईँलाई निकालेको हो म त खाल्डोमा थिँदै थिएन के तपाईँ ओहो म त पापको दलदली हिलोमा थिएँ नष्ट भइजाने पापको खाल्डोमा म हुँदाखेरि यीशुले मलाई निकाल्नु भयो भनेर के तपाईँ भन्न सक्नुहुन्छ दलदली हिलोबाट तानेर मलाई निकाल्नु भयो र मेरा पापहरू चट्टानमाथि नहल्लिने चट्टानमाथि यीशु ख्रीष्टमाथि बसाल्नु भयो र मेरा पाइलाहरू दृढ पार्नु भयो अब चार पदमा धन्य हो त्यो मानिस जसले परम प्रभुलाई आफ्नो भरोसा बनाउँछ तपाईँले आफ्नो भरोसाको ठाउँ केलाई बनाउनु भएको छ कतिले चाहिँ आफ्नो पैसामा भरोसा गर्छ थुप्रै समयसँग फिक्री गर्नु पर्दैन जे परे पनि मेरो धनले गर्छ नि भनेर धनमा भरोसा गर्छ तर त्यो मानिस धन्य हो जसले चाहिँ परमेश्वरलाई आफ्नो भरोसा बनाउँछ किनभने धनले पनि फेल खान्छ एक दिन परमेश्वर चाहिँ चट्टान हुनुहुन्छ उहाँ फेल खानुहुन्न अनि घमण्डीहरू र झुटतिर लाग्नेहरूलाई आदर गर्दैन पाँच पद हे परम प्रभु मेरा परमेश्वर तपाईँले गर्नुभएको तपाईँका अचम्मका कामहरू र हाम्रा निम्ति सोच्नु भएको तपाईँका केहरू विचारहरू कति छन् धेरै छन् बाइबल नपढेर पनि भन्न सकिन्छ धेरै छ भनेर तपाईँका विचारहरू धेरै छन् तपाईँले सोच्नु भएको अरे तपाईँलाई थाहा छ अहिले नै परमेश्वर तपाईँको लागि सोच्दै हुनुहुन्छ तपाईँको लागि सोच्दै हुनुहुन्छ तपाईँलाई थाहा हुनै पर्दैन सानो तपाईँको बच्चा छ तपाईँले त्यो बच्चाको लागि कति कुरा सोच्नुहुन्छ त्यो बच्चालाई थाहा हुन्छ मेरो बुवा आमाले धेरै सोचिरहेछ मेरो लागि भन्छ त्यो बच्चालाई बच्चालाई के पनि थाहा छैन सुत्या छ 20 घन्टा होइन तर आमा चाहिँ एकदम रेडी छ है अब दुध खुवाउनु पर्यो होइन खाइहाल्छ धेरै विचार छ त्यो त सानो एउटा उदाहरण मात्र परमेश्वरले सोच्नु भएको विचार धेरै धेरै छन् धेरै मात्र छैनन् उहाँको विचार चाहिँ अति उच्च पनि छन् यसै 55:8 लेखिएको कुरा याद छ पल्टाउनु पर्दैन मेरा विचारहरू तिमीहरूको विचारहरू जस्तो होइन भनेछ जसरी आकाश पृथ्वीभन्दा उच्च छ त्यति नै मेरो विचार त्यति नै उच्च छ अब मलाई भन्नुहोस् तपाईँ चाहिँ कुन चाहिँ रोज्ने त परमेश्वरले मेरो लागि रोज सोच्नु भएको विचारहरू अनुसार होस् भन्ने कि होइन परमेश्वर मैले सोचे अनुसार होस् भन्ने कुन चाहिँ राम्रो होला विचार गर्नु त एकछिन परमेश्वरले सोच्नु भएको योजनाहरू अभिप्रायहरू होइन जसले सब ताराहरू गनेर सब भँगेरा गनेर केस गनेर सबै हिसाब गरेर चाहिँ छोरा तिम्रो लागि चाहिँ यो राम्रो हुन्छ छोरी तिम्रो लागि चाहिँ यो म गर्न चाहन्छु त्यो राम्रो हो कि होइन होइन मैले सोचे अनुसार कतिपटक हामी चाहिँ यो बिर्सन्छ यो भजन लेखकले भन्छ हे परम प्रभु मेरा परमेश्वर तपाईँले गर्नुभएको अचम्मका कामहरू र हाम्रो निम्ति सोच्नुभएको तपाईँको विचारहरू धेरै छन् तिनलाई तपाईँका निम्ति क्रमैसँग राख्न सकिँदैन त्यसलाई मैले लाइनै लगाएर तपाईँको विचारहरूलाई राख्न खोजेँ भने यो त कहाँ कहाँ लामो हुन्छ, यो त म गर्नै सक्दिनँ भन्दछ। मैले तिनीहरूको विषयमा बताउन र बोल्न चाहे भने ती गन्ती गर्न सकिने भन्दा ज्यादा छन्। अब्राहम तारा गर्न सक्छ, उसले सकेन है। अब परमेश्वरले हामीलाई चाहिँ भन्नुहुन्छ, मैले तिम्रो लागि सोचिरहेको विचारहरू गर्न सक्छ। अब एकचोटि भजन सङ्ग्रह 116 पल्टाउनुहोस् त। तपाईँले चाहिँ सर एक दिन सोच्नु भयो अरे, अब केही सोच्नु पर्यो मेरो परिवारको लागि, भोलिको लागि, मेरो आउने दिनहरूको लागि। आउँछ नि त्यस्तो विचार आउँदैन कहिले काहीँ, अनि कसो कसो लाग्छ, ओहो कस्तो होला के होला। अनि मानव तपाईँले लेख्न आउँछ अरे, अनि एक पन्ना कागज निकाल्नु भयो अनि कलम लिनुभयो, ल यस्तो यस्तो गर्न पाए राम्रो हुन्थ्यो। अनि तपाईँले चाहिँ सोचेर आफ्नो जे जे सबभन्दा तपाईँको राम्रो विचारहरू लेख्न थाल्नुभयो, मैले चाहिँ यस्तो 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 गर्दा राम्रो हुन्छ, भोलि गरे यस्तो यस्तो गरेँ भने, अनि पर्सि गरे त्यस्तो यस्तो हुन्छ, अनि म चाहिँ यस्तो यस्तो गर्नेछु, अब चाहिँ हिजोको जस्तो चाहिँ गर्दिनँ, अब यस्तो गर्नेछु। तपाईँले सब सोच्नु भयो लेख्नु भयो, कति लेख्न सक्नुहुन्छ होला एक पन्ना तपाईँको आफ्नो लागि, भविष्यको लागि तपाईँको योजनाहरू? दुई पन्ना ल, दुई पन्ना लेख्नुभयो अरे भनौँ न, होइन थुप्रै हो दुई पन्ना तपाईँले लेख्नुभयो। अब यदि त्यो पन्ना चाहिँ परमेश्वरलाई लेख्न दिएको भए कस्तो हुन्थ्यो होला, उहाँको विचारहरू गर्न सक्नुहुन्थ्यो होला, अट्थ्यो होला, त्यही अट्दैन थियो, ती कति राम्रा हुन्थ्यो होला। हेर्नुहोस् त यो विश्वासीले यो बुझेको छ 116 यहाँ उसले भन्छ 7 हे मेरो प्राण, हे मेरो प्राण, रे उसले त आफूलाई पो भन्दैछ, आफैलाई उसले भन्दैछ, हे मेरो प्राण त आफ्नो विश्राममा फर्की, भनेको तिम्रो आराम गर्ने ठाउँ चाहिँ परमेश्वरमा हो, तिम्रो भरोसा गर्ने ठाउँ चाहिँ परमेश्वरमा हो, त्यहाँ फर्केर जाऊ, त्यहाँ परमेश्वरमा भरोसा गर, किनभने परमप्रभुले तँलाई प्रशस्त गरिदिनु भएको छ, परमेश्वरले प्रशस्त गरिदिनु भएको छ। तपाईँले सोच्नु होला खै मलाई त प्रशस्त गरी त दिएको छैन, खै के पाएर मैले, कतिले त्यसरी सोच्छ, फेरि विचार गर्नुहोस् त, परमेश्वरलाई तपाईँले, परमेश्वरले तपाईँको लागि गर्नुभएको विचारहरू गर्न सकिँदैन भने सक्नुहुन्न तपाईँले, परमेश्वरले वास्तवमा तपाईँलाई प्रशस्त गरिदिनु भएको छ, यो कुरा तपाईँको हृदयले स्वीकार गर्छ कहाँ हेर्ने, तपाईँले कहीँ भएन भने कलवरी क्रुसमा त हेर्नुहोस् परमेश्वरले, अनि तपाईँको नाम राख्नुहोस् परमेश्वरले तपाईँलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्रलाई दिनुभयो, आफैलाई दिनुभयो, तपाईँको शरीरमा कति हो मतलब त्यो सङ्ख्या पनि आउँदैन, अङ्ग्रेजीमा ट्रिलियन भन्दो रहेछ, 60 trillion भनेको कति हो, खरबौँ के, यति धेरै कोषहरूले बनेको छ तपाईँको शरीर। अब तपाईँलाई त्यो सङ्ख्या त धेरै लाग्यो, खै कति हो त्यो जस्तो लाग्छ, खरब भन्ने त सुन्नु भएको छ नि, अरब भन्ने त सुन्नु भएको छ, अरब मलाई पनि थाहा छैन अरब भन्छ क्या है, अरब भन्ने अरबबाट खरब आउँछ क्या अरे, होइन अब 10 है, 10 हिसाब गरेर मैले अस्ति हिसाब गरेको थिएँ कि, क्यालकुलेटर निकालेँ, 10 मैले गर्नु पऱ्यो भने मलाई कति टाइम लाग्दो रहेछ, मैले गर्न खोजेँ कि 1 2 3 मैले 1 सेकेन्डमा 1 गरेँ अरे, 1 2 3 4 गर्दै मैले 10 गर्नु पऱ्यो भने छ नि, 10 गर्नु पऱ्यो भने 32,000 वर्ष लाग्छ, सक्दैन। अब अझै घटाउनु पनि चाहिन्छ हामीलाई त, 1 अरब गर्नु पऱ्यो भने पनि 32 लाग्छ, 32 है, तपाईँ 32 पनि पुगेको छैन कतिजना, हामीले गर्न सक्दैनौँ, परमेश्वरको विचार त्योभन्दा धेरै छन् भने गर्न सकिँदैन। अनि त्यसैले यहाँ भजन सङ्ग्रह 116 लेखिएको छ 8 किनकि तपाईँले मेरो प्राणलाई मृत्युदेखि, मेरो आँखालाई आँसुदेखि र मेरो पाउलाई लोट्नदेखि जोगाउनु भएको छ, मलाई बचाउनु भयो परमेश्वर, मलाई निराशाबाट, मलाई मृत्युबाट, नरकबाट, पीर र फिक्रीहरूबाट जोगाएर मलाई अचम्मको शान्तिले भरिदिनु भयो। कुन पैसाले किन्न सकिन्छ यो शान्ति, सकेन होइन। अनि 12 परमप्रभुले म प्रति गर्नुभएका
सबै उपकारहरू सबैले अब कति धेरै छन् यदि सबै उपकारहरूको बदलामा परमेश्वरले गर्नुभएको यति ठुलो उपकारको लागि म के दिउँ भन्दैछ यो विश्वासीले के तपाईँको जीवनमा पनि यस्तो सोचाइ आएछ परमेश्वरले मलाई यस्तो प्रेम गर्नुभयो मेरो लागि आफ्नो पुत्र येशु ख्रिस्ट दिनुभयो मलाई स्वर्गमा अधिकार दिनुभयो मेरो पापहरू एउटै हिसाब नराखिकन उहाँले मेटिदिनु भयो अब म के दिउँ उहाँलाई के गरिदिउँ लागेको छैन लाग्दैन अनि तेह्र पदमा चाहिँ हामीले गर्न सक्ने यो हो तेह्र पदमा हेर्नुहोस् विश्वासीले भन्छ म यसो गर्नेछु म उद्धारको कचौरा के को कचौरा उद्धार मुक्तिको कचौरा लिएर परमप्रभुको नाम पुकार्नेछु के भनेको यो कचौरा यो कचौरा चाहिँ दा केही राखिन्छ परमेश्वरले चाहिँ प्रशस्त भरिदिनु भयो मेरो कचौरा दाउदले भनेछ नि मेरो कचौरा भरिएर के हुन्छ भनेछ पोखिन्छ होइन हामीले भजनमा गाउने गर्छ प्रशस्त गरिदिनु भएछ अब हाम्रो कचौरामा चाहिँ के राखिदिनु भएछ म के को कचौरा भनेछ उद्धार मुक्ति छुटकारा दिनु भएछ अनि यो शब्द जुन उद्धार भनेर अनुवाद गरेको छ हिब्रू भाषामा यो त बहुवचनमा छ उद्धारहरू छुटकाराहरू उहाँले मलाई दिनुभएको मुक्तिहरू भनेको मतलब खालि एकचोटि मात्र दिनु भएन एकचोटि मात्र मलाई सहायता गरे होइन है गरेको गरे है निरन्तर रूपमा है ध्यान दिएर सुन्नुहोस् है ध्यान दिएर सुन्नुहोस् ठिकै छ हेर्न त आयो नि वचन सुन्न आएको होइन वचन सुन ध्यान दिउँ परमेश्वरले मलाई निरन्तर उद्धारहरू छुटकाराहरू मुक्तिहरूले भरिदिनु भयो अनि त्यो कचौरा रे है कचौरा छ परमेश्वरले दिनुभएको अनि त्यस भरि उहाँले भरिदिनु भएको छ अनि यो लिएर है यो चाहिँ कचौरा लिएर चाहिँ परमेश्वरलाई हेर्ने रे परमेश्वर तपाईँले मलाई यस्तो दिनुभयो भनेर धन्यवाद चढाउनेछु भनेछ परमेश्वरले गर्नुभएको उपकारहरूको निम्ति तपाईँले के गर्ने भयो के तपाईँले धन्यवाद भन्नुभएको छ भनिरहनुहुन्छ भजन सङ्ग्रह 42 एकचोटि जाउँ यो कुरा एकछिन हामी यसमा ध्यान दिउँ भजन सङ्ग्रह 42 माफ गर्नुहोस् के भने मैले 42 हो भजन सङ्ग्रह 42 अध्याय भजनसँग 42 पाँच पदमा हे मेरो प्राण हेर्नुहोस् आफैसँग कुरा गर्दैछ हे मेरो प्राण त किन खिन्न हुन्छस् भन्दैछ आफैले आफैलाई गाली गर्दैछ तिमी किन चाहिँ झोक्रिएर बसेको भन्दैछ आफैलाई किन तिम्रो मन चाहिँ उदास भएर बसिरहेको किन तिम्रो मन चाहिँ खिन्न भएर निराश भएर बसेको अनि किन त म भित्र व्याकुल हुन्छस् किन विश्वासी जुन बेला यस्तो अवस्थामा पुग्छ नि के गर्ने उसले हामी संसारमा भएको अवस्थामा कतिपटक हाम्रो हृदय चाहिँ निराश हुन पुग्छ हिजो त खुसी थिए आज त मन फेरि निराश हुन्छ विश्वासीले के गर्नुपर्छ उसले यहाँ भन्छ परमेश्वरमाथि आशा राख किनकि उहाँको चेहराको सहायताको खातिर म अझै पनि उहाँको स्तुति गर्नेछु जुन बेलामा हाम्रो मन खिन्न र व्याकुल हुन्छ त्यो बेलामा परमेश्वरलाई हेर्ने परमेश्वरलाई हेर्नुपर्छ परमेश्वरलाई कुन ठाउँमा हामीले हेर्न बिर्स्यौँ वा भरोसा गर्न छोड्यौँ अनि त्यसैले यहाँ हामी व्याकुल हुन्छौँ अनि आफूलाई सम्झाउनु पर्छ अरे तिमी किन यसो भइरहेको आफूले आफूलाई भन्ने हो यो होइन अनि भन्ने हो परमेश्वरमा आशा राख न अस्ति त सहायता गर्नुभएको थियो आज पनि गर्नुहुन्छ किनभने उहाँको चेहरा चेहरा भनेको अनुहारलाई चेहरा भन्छ मुहार अनुहार उहाँको चेहराले परमेश्वरको अनुहारलाई हेर्दाखेरि भनेको परमेश्वरको अनुहार हेर्दाखेरि चाहिँ सहायता पाउँछु मैले भनेछ उहाँको चेहराको सहायता किनभने परमेश्वरलाई हेर्दाखेरि के उहाँ चाहिँ तिम्रो सक्दिनँ म सहायता गर्न तिमीलाई कहिले भन्नुहुन्छ होला अँ तिमीलाई चाहिँ सक्दिनँ म अरूलाई त सक्छु तिम्रो त अलिक गाह्रै पर्यो तिम्रो केस चाहिँ जटिल पर्यो भनेर परमेश्वरले कहिले पनि भन्दैन। यदि तपाईँले परमेश्वरलाई हेर्नु भएको छ भने तपाईँले मैले भने के हो बुझ्नुहुन्छ, नत्र बुझ्नुहुन्न तपाईँले, तपाईँले परमेश्वरलाई यसरी हेर्नु भएको छ कि छैन। आफू खिन्न र व्याकुल र समस्या पर्दा परमेश्वरलाई हेर्ने, अरूलाई होइन, मान्छेलाई। यो परिस्थिति बदलिदिए हुन्थ्यो, यस्तो नभइदिए हुन्थ्यो, उसले यहाँ नभनिदिया भए हुन्थ्यो, होइन। त्यो बेसिक दिशातिर हेर्यो, हामी मान्छेतिर हेर्न थाल्यौँ, त्यहाँ आशा छैन है। परमेश्वरलाई हेर्दाखेरि सहायता मिल्छ, अनि उहाँलाई चाहिँ धन्यवाद चढाउने, धन्यवाद दिने। के को लागि धन्यवाद दिने? उहाँको विचारहरू गर्न नसकिनेछन्, उहाँले हामीप्रति सोच्नु भएको योजनाहरू विचारहरू गर्न नसकिनेछन्, त्यो धन्यवाद दिनु पर्दैन त उहाँलाई। हेर्नुहोस् त एघार पदमा, हे मेरो प्राण, त किन खिन्न हुन्छस् अनि किन त म भित्र व्याकुल हुन्छस्। यस्तो अवस्थामा पुगेपछि तपाईँ छिटो उठ्नुपर्छ, नत्र भने तपाईँ एउटा अशक्त कमजोर विश्वासी बन्न पुग्छ, परमेश्वरले तपाईँलाई भर्न सक्नुहुन्न, तपाईँ संसारको जस्तै बन्न सक्नु पुग्छ। तपाईँ जब यहाँभित्र समस्या, तपाईँलाई थाहा हुन्छ यहाँभित्र जब समस्या हुन्छ नि, दगुरेर जानुहोस् परमेश्वर कहाँ, होइन, आफै मिलाउन नखोज्नुहोस्, यो भनेर त्यो गएर त्यहाँ गएर, होइन, यो लिएर त्यो किनेर त्यहाँ गएर, होइन है। तपाईँले त्यो गर्न खोज्यो भने चाहिँ के भनेको थियो भने, परमेश्वर एकछिन है, तपाईँको योजना एकछिन यहाँ रोकम, तपाईँले अलिक जान्नु भएको छैन मेरो अवस्था, म यहाँ गर्न लगाइरहेको छु, मैले जाने छु, मूर्ख देखिन्छ है मैले भन्दाखेरि, तर त्यही गर्न पुगिरहनु जाने कसरी है, त्यसो नगर, सिकौँ परमेश्वरतर्फ हेर्ने, उहाँलाई भरोसा गर्ने, प्रार्थनामा झुक्ने, आफ्नो पाप स्वीकार गर्ने। कहिपटक हाम्रै पापको कारण हुन्छ समस्या, उहाँलाई भन्ने, प्रभु अस्ति तपाईँलाई कण्ठ गर्न अथवा हेर्न दिएको थिएँ नि भजन सङ्ग्रह 139:23, मलाई जाँच्नुहोस्, मलाई खार्नुहोस्, मलाई हेर्नुहोस्, मेरो विचारहरू काहीँ दुष्ट कुरा छ कि, किनभने त्यो नभएसम्म उहाँले शान्तिले भर्न सक्नुहुन्न। परमेश्वर र पाप सँगै बस्न सक्दैन। हिजो हामी देउरालीमा यहाँ पनि कुरा गर्दैथ्यौँ, त्यो घिउको भाँडो है, देउराली गर्न थाल्छ, घिउको भाँडोमा चाहिँ घिउ पनि राख्ने, बलुवा पनि राख्ने त हुँदैन नि, त्यो त घिउ राख्नलाई बनायो, होइन, सफा गरेर घिउको लागि अलग गरेको भाँडो घिउ राख्नलाई हो। त्यस्तै तपाईँ पनि परमेश्वरले बचाउनु भयो के को लागि, के को लागि? परमेश्वरले एउटा व्यक्तिलाई जब बचाउनुहुन्छ के को लागि बचाउनुहुन्छ? आफ्नो लागि, परमेश्वरको लागि, उहाँको पवित्र आत्माले भरिनको लागि हो। तर जब यहाँ चाहिँ संसार, आफ्नै सोचाइ, आफ्नै शरीरको विचारहरू हुन्छ नि, उहाँ चाहिँ भर्न सक्नुहुन्न हामीलाई। त्यसैले हामीले भन्नुपर्छ, ए मेरो प्राण, एघार पद, त किन खिन्नुहुन्छस् अनि किन त म भित्र व्याकुल हुन्छस्। परमेश्वरमाथि आशा राख, परमेश्वरको बाटो हेर, परमेश्वरलाई भरोसा गर, किनकि म अझै पनि उहाँको स्तुति गर्नेछु। यो निर्णय गर्नुपर्छ, म उहाँलाई धन्यवाद चढाउनेछु, गर्नुला गर्नुला भनेर त कहिले पनि होइन, म गर्नेछु, घुँडा टेक्ने, प्रभु धन्यवाद। उहाँले केही गरिदिनु पनि पर्दैन त्यही बेलामा, उहाँले चाहिँ स्वार्थ तपाईँले भने जस्तो केही गर्नु पर्दैन, केही नगरे पनि तपाईँले उहाँलाई धन्यवाद दिनुपर्छ, किनभने उहाँ सबै कुरा ठिक तरिकाले गरिरहनु भएको छ, कहीँ पनि चुक्नु भएको छैन, कहीँ भूल गर्नु भएको छैन, बिर्सनु भएको छैन, एउटा केस पनि गम्ती गर्न उहाँले छोड्नु भएको छैन। त्यसैले दिदीले तपाईँले सबै परिस्थिति नबुझ्ला, धन्यवाद दिनलाई बुझ्नु पर्दैन भनेको मतलब, यो भएको ठ्याक्कै मिले, अब म धन्यवाद दिन्छु, होइन, केही पनि नबुझे पनि प्रभु तपाईँ जान्नुहुन्छ, जे गर्दै हुनुहुन्छ तपाईँ, भूल गर्नुहुन्न, मेरो मार्ग जान्नुहुन्छ, मेरो अवस्था जान्नुहुन्छ, प्रभु म भरोसा गर्छु, धन्यवाद भन्नुपर्छ, किनकि म अझै पनि उहाँको स्तुति गर्नेछु, धन्यवाद चढाउनेछु, जो मेरो चेहराको स्वास्थ्य त मेरो परमेश्वर हुन्छ। मेरो चेहराले, अघि त उहाँको चेहरा भन्दै थियो होइन त, पाँच पदमा उहाँको अनुहारलाई हेर्दा त मेरो अनुहार पनि ठिक हुँदो रहेछ, बुझ्नु है, उहाँको अनुहार देखेपछि हाम्रो अनुहार पनि स्वस्थ हुन्छ। अपरेसन गर्ने ठाउँमा चाहिँ लग्यो होइन, अनि डाक्टरले अनेक अपरेसन गर्नु पर्यो अथवा के गर्नु पर्यो होइन, अनि यसो बिरामीलाई हेर्न मन लाग्दैन होला डाक्टरको मुख, डाक्टर चाहिँ ठिकै छ कि छैन, डाक्टर हाँसिरहेछ कि, डाक्टर चाहिँ ओहो गम्भीर ला भनिरहेछ कि है, यदि डाक्टर नै ला गरिरहेछ भने त हामीलाई पनि ला हुँदैन त, अब डाक्टर नै मलाई सहायता गर्नु नै यस्तो भइसक्यो भने त मलाई त के आशा हुन्छ। तर डाक्टर चाहिँ हाँसिरहेछ भने ढुक्क हुन्छ ल अब ठिक हुन्छ ल होइन कसो बुझ्नुहुन्छ है त्यस्तै गरी हामीले पनि परमेश्वरलाई हेर्दा के कहिले उहाँ चाहिँ हाँसिरहेको भेट्दैन होला परमेश्वरलाई हेर्दाखेरि कहिले पनि उहाँ चाहिँ निराश भएको अशान्ति भएको अशक्त भएको नसक्ने भएको डुबिरहेको त्यो कहिले पनि भेटिँदैन परमेश्वर त सर्वशक्तिमान सर्वज्ञानी सब जान्ने अघि नै हामीले पढ्यौँ आकाशको तारा गर्न सक्छु नि भने अब राम चाहिँ म त 75 वर्ष भइसकेँ एउटै सन्तान पनि जन्मिएन अब के हुने हो होइन परमेश्वरले ल एकछिन निस्कि बाहिर तारा गर्न सक्छु भने गन एकछिन परमेश्वरलाई हेर भने जस्तै मैले यत्रो बनाएँ अनि आब्राम चाहिँ सक्नु छ त्यसो ढुक्क है त्यस्तै गरी जुनै पनि अवस्था जुनै पनि खाल्डोमा पर्दा कसरी निस्किने तपाईँलाई थाहा छ उपाय धन्यवाद दिने तपाईँ निस्किन तरिका नै त्यही हो यो सब भजन सङ्ग्रह हेर्नुहोस् न उनीहरू अनेकौँ समस्यामा पुगेको छ एक पछि अर्को तर जहिले पनि उनीहरू अब म स्तुति चढाउनेछु अब म परमेश्वरलाई धन्यवाद चढाउनेछु भनेपछि समस्या समाधान भयो परिस्थिति जस्ताको तस्तै होला उनीहरूको हृदय ठिक भयो अब उनीहरूले त्यो समस्याले सामना गर्न सक्छ न त समस्याले त थिचिन्छ है डुब्छ है परमेश्वरलाई हेरौँ अनि हामीले के गर्नुपर्ने हामीले जान्नेछौँ उहाँको चेहराको सहायतालाई हेर्दा मेरो चेहराको स्वास्थ्य राम्रो हुन्छ परमेश्वरलाई हामी धन्यवाद दिउँ एफसी 5 अध्यायमा पनि पल्टाउनुहोस् अब अन्ततिर तपाईँहरू मध्ये कतिलाई सायद कन्ठ छ होला पहिलो थेसलोनिकी 5:18 त्यहाँ के भनेको छ हरेक कुरामा धन्यवाद छ प्रभु येशू ख्रीष्टमा परमेश्वरको तिमीहरूप्रति परमेश्वरको इच्छा नै हो हरेक कुरामा धन्यवाद छ अब यो छ नि परमेश्वरको के हो आज्ञा हो धन्यवाद छ भने किनभने उहाँ योग्य हुनुहुन्छ धन्यवाद पाउनलाई अनि खै के गरिदिनु भएर मेरो लागि त्यस्तो प्रश्न हामीले उठाउँदाखेरि चाहिँ हामीले बुझेकै छैन केही बुझेको छैन रहेछ यो ताराहरू कहाँबाट आए बलुवाका कणहरू भँगेराहरू संसार मानिसहरू कलवरीमा क्रुसमा मर्नु भएको उहाँ बौरी उठ्नु भएको हाम्रो पाप बोक्नु भएको केही बुझाएर रहेछ हामीले के गरिदिनु भयो मेरो लागि भन्न थाल्छौँ भने तर एकछिन चुप लाएर परमेश्वर धन्यवाद छ मेरो यो परिस्थिति समस्या नबुझे पनि म जान्दछु तपाईँले गल्ती गर्नुहुन्न म जान्दछु तपाईँले सब कुरा गर्न सक्नुहुन्छ म जान्दछु तपाईँको नजरबाट यो छिपेको छैन अनि तपाईँले ठिक काम गर्दै हुनुहुन्छ जे गर्नुहुन्न त्यसको लागि पनि धन्यवाद छ भन्नुपर्छ अनि यो धन्यवाद दिने कुरा चाहिँ भावनाको कुरा होइन खै अब धन्यवाद दियो भनेको छ तर धन्यवाद दिनै मन लागेको छैन मलाई मनै लागेको छैन मन लागेर गर्ने कुरा होइन यहाँ परमेश्वरको आज्ञा भनेको मन लागोस् नलागोस् गर्ने बुझ्नुहुन्छ कुरा मन लागोस् मन नलागोस् होइन त्यसको त्यसको मतलबै छैन धन्यवाद दियो भन्नुहुन्छ घप्टो पर्ने अनि जब तपाईँले धन्यवाद हृदयदेखि दिन थाल्नुहुन्छ जब एउटा विश्वासीले सुन्नुहोस् है यहाँनिर हृदयदेखि परमेश्वरलाई होइन धन्यवाद दिन्छ कि ऊ अब बेखुसी भएर बसिरहन सक्छ होला राम्रो प्रश्न एकातिर साँच्चै नै धन्यवाद पनि दिने अर्को अर्कोतिर चाहिँ ऊ बेखुसी पनि हुने के दुईटै चिज एकैचोटि सम्भव छ होला हेर्दै हुनुहुन्छ मलाई विचार गर्नु चाहिँ सम्भव छैन लाग्छ म देखाइदिन्छु एकैछिन 5 महिनामा है एकैछिन 5 जब परमेश्वरलाई हामी यसरी धन्यवाद एकदमै हृदयदेखि नै उहाँलाई भरोसा गर्दै उहाँमा ख्रिस्टमा रहँदै उहाँबाट सिक्दै यो अभ्यास गर्छौँ त्यही बेलामा धन्यवाद छ भने बेखुसी हुन सक्दैन एफसी 5 हामी यहाँ पढ्छौ 15 पद यसकारण तिमीहरू होसियारीसँग हिँडिरहेका छौ कि छैनौ हेर बुद्धिहीन झैँ होइन तर बुद्धिमान झैँ हेर समय खेर जान नदेऊ किनकि दिन खराब छन् समयलाई राम्रो कामको लागि प्रयोग गर प्रभुको सेवा गर आफ्नो शरीरबाट उहाँको के गर्न सकिन्छ उहाँतर्फ हेर्दै यसकारण 17 पद मूर्ख न हो तर प्रभुको इच्छा के रहेछ सो बुझ्ने हो अनि 18 पद दाख मध्यले नमात मताउने कुरा धेरै हुन्छन्। नशा लाग्ने कुराहरू यदि नशा हो भने त्यो नगर नहेर नखाऊ नजाऊ। दाख मध्यले नमात जसमा चरित्रहीनता हुन्छ तर आत्माले भरपूर हो, परमेश्वरलाई नै भर्न देऊ तिम्रो भार। उहाँले असल कुराहरूले भर्नुहुन्छ, परमेश्वरले भर्नुहुन्छ। हामी त के छैन, रित्तो हो, परमेश्वर त हेर्ने हो, अनि उहाँले भर्नुहुन्छ। कस्तो कुराहरूले भर्दाखेरि 19 पद कस्तो हुन्छ त, आपसमा भजन स्तुति गान र आत्मिक गीतहरूद्वारा बात गरेर परमेश्वरले भर्नुहुन्न। परमेश्वरलाई हेर्दाखेरि चाहिँ के हुँदो रहेछ, हामीलाई भजन गाउन मन लाग्छ, हामीलाई परमेश्वरलाई स्तुतिद्वारा गीतद्वारा उहाँलाई धन्यवाद दिन मन लाग्छ, आत्मिक गीतहरूद्वारा कुरा गर्न मन लाग्छ। प्रभुका निम्ति आ आफ्नो हृदयमा गाओ, हृदयमा गाओ। यदि मन चाहिँ खिन्न भइरहेछ भने उसले गाउन सक्दैन, गाउन सक्दैन। गायो भने पनि आजको दिन कति राम्रो त्यसरी मात्रै गाउन सक्छ होइन, गाह्रै पर्छ है। तर हृदयमा हामी हृदयमा गा भजन गर। 20 पद हेर्नुहोस् त, हाम्रा प्रभु येशु ख्रिस्टको नाममा, कारण त उहाँको रहेछ, जस्तो चाहिँ के होस् भने प्रभु बदलिएको छैन, प्रभु येशु ख्रिस्टको नाममा परमेश्वर र पितालाई, अब सुन्नुहोस् है, सबै कुराहरूको निम्ति सधैँभरि धन्यवाद सराव, सबै कुराहरूको निम्ति सधैँभरि धन्यवाद सराव। प्रिय दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले मनमा यसो भन्नुभएको छ, म यस्तै गर्छु अब, म यसरी नै धन्यवाद दिने बानी बसाल्छु, यो धन्यवाद दिने काम म गर्छु, यो प्रभुको इच्छा रहेछ। पितालाई सबै कुराहरूको निम्ति सधैँभरि ख्रिस्टको नाममा धन्यवाद चढाउने। अनि तपाईँ जुनसुकै परिस्थितिमा पनि जेसुकै होस् है, तपाईँ त्यहाँबाट निस्कनुहुन्छ, वास्तवमा तपाईँ चाहिँ खिचिनुहुन्न त्यो समस्यामा, धन्यवाद दिनुहोस्, प्रभुले तपाईँलाई उठाउनुहुन्छ। अनि त्यसैले गर्दाखेरि हाम्रो विगतलाई हेऱ्यौँ भने, अब आज हामी शनिबार कुनै कति गते हामी यहाँ छौँ होइन, 2064 अनि अब हिजोको दिनहरू सम्झ्यौँ तर हामीले धन्यवाद दिएन अरे, सम्झ्यो सम्झ्यो धन्यवाद दिएन। होलीको दिन हो, के हुने होला है, कसो गर्ने होला हाम्रो जीवन, भर्खर यति उमेर पुगे के गर्ने होला। परमेश्वरलाई धन्यवाद साथ हेरिएन भने के हुन्छ दाजु, त्यो हिजोको पनि यत्रो भारीको पोका भएर यहीँ टाउको माथि आउँछ अनि भोलिको पनि त्यो अब हुँदै नभएको पोका पनि कहाँबाट आउँछ यहाँ अनि तपाईँ चाहिँ त्यो भारीको मुनि चाहिँ है, अनि त्यो चाहिँ ध्याकुल हुन्छ, अनि ए मेरो प्राण त खिन्न खिन्न भइस, खिन्न रोइन भन्नुपर्छ हामीलाई। अनि उपाय के हो, परमेश्वरलाई म धन्यवाद चढाउनेछु, उहाँतिर हेर्नेछु, उहाँले मेरो चेहरालाई उज्यालो पारिदिनुहुन्छ, उहाँले मलाई मेरो मनमा शान्ति दिएपछि हाम्रो अनुहार पनि उज्यालो हुन्छ, परमेश्वर मेरो सहायक हुनुहुन्छ। त्यसो गर्नुहोस् प्रियहरू है, त्यसो गर्नुहोस्, परमेश्वरलाई हेर्ने यही नै हो हाम्रो जीवन दिनहौ, यसरी गर्नुहोस्। गर्न चाहनुहुन्छ अमाइल दिदी, गर्ने हो यस्तै कि कसो हो इन्द्र बाबुलाई आइपुग्नु भएछ है, यस्तै हो गर्ने, धन्यवाद दिने प्रभुलाई। अनि ल यो 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 चाहिँ कथा गरौँला, कतिलाई त आउँछ, पहिलो तेस्रो नि कि 5:18 म पछि दोहोऱ्याउँछु है, हरेक कुरामा धन्यवाद चढाओ, फेरि हरेक कुरामा धन्यवाद चढाओ। एकछिन कोठामा गएर चाहिँ विचार गर्नु चाहिँ हरेक भनेको चाहिँ के होला, हरेक हर एक भनेको सबै नै रहेछ होइन, ठिक होइन, हरेक कुरामा धन्यवाद चढाऊ र चाहिँ ल फेरि भन्नु चाहिँ हरेक कुरामा धन्यवाद चढाऊ, किनकि प्रभु येशूमा तिमीहरूका निम्ति, किनकि प्रभु येशूमा तिमीहरूका निम्ति परमेश्वरको यही इच्छा छ, परमेश्वरको यही इच्छा छ, अहिले नै परमेश्वर इच्छा नै त्यही, अहिले नै। त्यसैले भोलि अस्ति त्यो सब होइन परमेश्वरको पालमा राखेर प्रभु अहिले नै म तपाईँलाई धन्यवाद चढाउँछु, धन्यवाद। तपाईँ परमेश्वर हुनुहुन्छ, परमेश्वर हुन छाड्नु भएको छैन, राम्रो होइन त्यो कुरा, परमेश्वर परमेश्वर हुन छोड्नु हुन्न है, उहाँको सिंहासनमा बसिरहनु भएको छ, सम्पूर्ण ताराहरूदेखि लिएर बालुवा कण अनि भँगेरा तपाईँको केशको शिरहरू सबै नियन्त्रणमा छ, भरोसा गर्नुहोस् उहाँले असल गर्नुहोस्। एउटा भजन गाएर हामी अन्त गर्न चाहनुहुन्छ होला है, दुई सय आठ नम्बर हामी गाउनेछौँ, के अरे 207 हो, के अरे 207 नम्बर, आनन्द गर प्रभुमा भनेको छ यहाँ, आनन्द गर प्रभुमा, भूल गर्दैनन् उनले, मेरा हर मार्गका अन्त जान्दछन् उनले, हर मार्ग हाम्रो हरेक पाइला पनि गर्नुहुन्छ भनेर हेऱ्यौँ नि हामीले, अयुब 31 को चार, हरेक पाइला पनि गरिरहनु भएको छ, परीक्षाद्वारा खारिएर सुन झैँ बनिनेछु, किन परीक्षा आउन दिनुहुन्छ हामीलाई, खार्न खार्न त्यो घिउबाट बालुवा निकाल्न, बिना योजना प्रभु काम गर्दैनौ हामी,
बिना योजना प्रभु काम गर्दैन, आफ्नो दास पूजा गर्दै पवित्र पार्छन्, धन्यवाद प्रभुलाई परीक्षामा पनि, तिन सङ्गीतनी आनन्द गर प्रभुमा, भूल गर्दैनन्ले, मेरा हर मार्गका अन्त जान्दछन् उनले, देख्न सकिन छायाहरू पारी, बरु हेरे मेरा यीशुको तुम्बे आफूलाई मालिकको इच्छामा, तब शान्ति बग्यो मनमा, आनन्द र प्रभुमा भूल गर्दैनन्ले, मेरा हर मार्गका अन्त जान्दछन्ले, परीक्षाद्वारा खारिएर सुन्दै बनिनेछु।
पहिलो त्यसलिङ्की 5:18 हरेक कुरामा धन्यवाद चढाओ, किनकि प्रभु येशूमा तिमीहरूका निम्ति परमेश्वरको यही इच्छा छ। पहिलो त्यसलिङ्की 5:18 हुन्छ, आउनुहोस् हामी प्रार्थना गरौँ। हाम्रो परमेश्वर तपाईँलाई हामी धन्यवाद नचढाइसक्दैनौ, तपाईँ योग्य हुनुहुन्छ, हाम्रो धन्यवादहरू हाम्रो स्तुतिहरू र प्रशंसाहरू आउनको लागि, अनि वास्तवमा भन्यो भने हाम्रो प्रशंसा र स्तुति र धन्यवादहरूले त्यति पनि पुग्दैन प्रभु, तपाईँ यति योग्य, तपाईँ यति असल र तपाईँ यति हामीलाई टिठाउनुहुने अनुग्रहले हामीलाई प्रशस्त गरी ढाक्नु भएको छ, हाम्रो पापहरू सित्तैमा तपाईँको आफ्नै रगतले आफै मरेर हाम्रो निम्ति दुःख भोग्नु भएर तपाईँ क्रुस मर्नु भएर हामीलाई बचाउनु हो, अनि प्रभु हामीप्रति तपाईँको विचारहरू अनि गिन्ती असल र उच्च छन्, हामी तपाईँलाई भरोसा गर्छौँ प्रभु, चाहे विगत चाहे भविष्य जुनसुकै कुरा र यही घडी नै जुन हाम्रो हातमा छ, हामी धन्यवाद धेरैदेखि तपाईँलाई चढाउँछौँ कि तपाईँ परमेश्वर हाम्रो जीवनमा तपाईँ आउनु भएको छ र हामीलाई हामी तपाईँको कृपाको पात्र भएको छौँ, र तपाईँ असल मात्र गर्नुहुन्छ, धार्मिकता तपाईँको मार्ग धार्मिकताले भरिएको छ, सिद्ध छ सब तपाईँको कामहरू, र हामी तपाईँको छोराछोरीहरू प्रभु अब तपाईँलाई दिनुपर्ने यो धन्यवाद, जो ऋणी छौँ हामी त्यो दिइरहन हामी
आफूलाई सुम्पन्छौं। हाम्रो हृदयदेखि ओठहरूको बलिदान तपाईँलाई चढाउँदै जिउनेछौँ प्रभु, धन्यवाद छ। आज हामीलाई दिनुभयो सँगै हुनलाई, वचनबाट सिकाउनु भयो, तपाईँको लागि प्रसङ्ग चढाउने मौका दिनुभयो सामूहिक रूपमा। अनि तपाईँको वचन बुझ्नलाई सहायता गरिदिनुहोस् यहाँ नयाँहरूलाई, जसले तपाईँमा मुक्ति पाउनु भएको छैन, तोराइदिनुहोस् यहाँको बहिनीहरूलाई र एक एक तपाईँको छोराछोरीलाई, अझ पनि प्रभु तपाईँमा खुसी हुँदै तपाईँमा धन्यवादी हुँदै जिउ नामलाई दोहोर्याउनुहोस्। तपाईँको इच्छामा फेरि जुट्न पाऊ, धन्यवाद छ प्रभु येशू ख्रीष्टको नाममा। जय मसीह छ तपाईँ सबैलाई। अनि सायद आउने हप्ता र अर्को हप्ता चाहिँ अर्कै दाजुभाइहरू कोही आउनुहुन्छ, कोही न कोही आउनुहुन्छ, सायद म चाहिँ आउँदिनँ भन्न खोजिरहेको, उहाँहरू चाहिँ आउनुहुन्छ, अनि उहाँहरू आयो भने त म आउँदिनँ। अनि कारण चाहिँ किनभने मेरो श्रीमतीको अब समय नजिक आइसक्यो। प्रार्थना गरिदिँदै हुनुहुन्छ, धेरै धन्यवाद तपाईँहरूको लागि पनि हामी प्रार्थना गर्दैछौँ। अनि त्यसैले अर्को हप्ता नै हो जस्तो लाग्छ, हो अर्को हप्ता प्रभु भोज पनि छ, त्यसैले कुनै एल्डर उताबाट म आउन केही गरी आयो भने त आइहालेँ म, तर धेरै सम्भावना चाहिँ अरू कुनै एल्डर आउनुहुन्छ होला है उताबाट। अनि राजु कार्कीजी पनि आउनुहुन्छ होला, योपालि उहाँले मलाई उहाँको मोटरसाइकल पनि लिएर गए हुन्छ भन्नुभयो, अनि सजिलो भएको छ मलाई। अनि आज चाहिँ प्रार्थना गरिदिनुहोस्, केही समयपछि म चाहिँ उता विकास प्रधान भाइको घरमा जानेछु, अनि त्यहाँ चाहिँ उहाँले अरू व्यक्तिहरू पनि बोलाउनु भएको छ, त्यहाँ केही वचनहरू बाँड्ने मौका पनि छ, अनि उहाँको जुन बच्चा जन्मिएको छ उसको लागि धन्यवाद चढाउने एउटा कार्यक्रम राखेको छ। अनि त्यहाँ चाहिँ उहाँको माइती के अरे उहाँको माइती होइन उहाँको ससुरालीबाट पनि कोही कोही आउँदै हुनुहुन्छ, अनि सरहरू को कोहीलाई बोलाउँछु भन्नुभएको छ, अनि त्यसको लागि पनि हामी प्रार्थनामा याद गरिदिनु होला। अनि त्यसपछि चाहिँ म चाहिँ काठमाडौँ मोटरसाइकल मैले भने त्यसरी मोटरसाइकल लिएर आएको छु पनि। हजुर हजुर शुक्र त्यो चाहिँ म यहाँ एउटा अर्को विचार पनि आएको थियो मलाई, त्यो चाहिँ के भने शुक्रबार यदि हाम्रो यहीँको दाजुभाइहरूले गर्न सक्यो भने अझ राम्रो हुन्थ्यो होला, अनि उहाँहरूलाई चाहिँ शनिबार मात्र बोलाएर अनि शनिबार उहाँ फर्किन सक्नुहुन्थ्यो कि, सकिन्छ होला शुक्रबार चाहिँ यहाँबाट दुई तिनजना होइन यसो फुर्सद मिलाउने होइन अरूहरू पनि होइन यसो मिलाएर चक्र दाई जाने भएको छैन त यसो जान सक्यो भने जाने होइन अनि जसो सक्नुहुन्छ है। अनि मालगिरी र देउरालीमा चाहिँ शुक्रबार एकै दिन होइन एकै दिनमा अनि त्यहाँ दुईवटा सङ्गति भ्याएर अनि यहाँ अनि एउटा यहाँ पनि हुन्छ है यहाँ ओखर बजारमा पनि दुईवटा तिनवटा अनि शुक्रबारको त्यो त्यसरी केही मिलाउन सक्यो भने चाहिँ उहाँहरूलाई चाहिँ म शुक्रबारको सट्टामा शनिबार मात्र जानुहोस् भनिदिन्थेँ, अनि उहाँहरू चाहिँ त्यही दिन आएर फर्किन सक्नुहुन्थ्यो। किनभने राजु कार्कीजीको चाहिँ उहाँले अब त्यो रिटायर भइसक्यो, उहाँको फुर्सद छ, सक्नु पनि हुन्छ होला होइन, तर कोही एल्डर पनि उहाँसँग आउने हो भने चाहिँ अलिकति गाह्रो हुन्छ, त्यही दिन फर्किनुपर्ने हुनसक्छ, जस्तो कि मैले सोचिरहेको आरामदायलाई म भन्ने विचार गरेको, उहाँ आउनु पनि चाहिरहनु भएको छ, उहाँ आउनलाई चाहिँ फेरि उहाँको अफिस हुन्छ, फेरि ड्युटीमा पुग्नुपर्ने हुन्छ, त्यसले गर्दा त्यो कस्तो हुन्छ त्यस्तै गरौँ न एक दुई हप्ता होइन, यहाँको पनि अलिकति अभ्यास गरौँ माथि जाउँ है। भाइहरू चाहिँ मलगिरी र देउराली चाहिँ भ्याउँ होला होइन, अनि अनि के त्यस्तै तरिकाले के मिलायो हुन्छ, अनि अब यहाँ अर्को गाउँको पनि होइन त्यसरी कुनै तरिकाले ल त म यहाँबाट भएको छु। अनि के भएको छ भने हार्मोनियम चाहिँ त्यो जीवनलाल कान्जीलाल भन्ने राम्रो खालको हार्मोनियम त्यो चाहिँ अहिले छैन रहेछ, तराई बन्द भएर सामान्य आएको छैन भन्दै थियो, तर आउँछ त्यो भन्नुभयो, त्यसैले अब त्यतिकै छ त्यो चाहिँ, त्यसैले अब एकैचोटि सायद म चाहिँ आउँदाखेरि त्यो पनि आउने होला। हस् जयमसी तपाईँलाई धन्यवाद छ, बहिनीहरू फेरि फेरि आउनु होला है, फेरि आउनुहुन्छ कि अब त नआउने होला, धेरै धेरै स्वागत छ आउनलाई, के अरे म सम्झिन खोजिरहेको छु उहाँको नाम कृष्ण माया बहिनी र के अरे हजुर प्रवीणा प्रवीणा हजुर प्रवीणा तामाङ र कृष्ण माया एउटै डाँडा हो काफल खुला हुन्छ
के अरे
छ नाइन मात्र छ मोटर उहाँहरूलाई उहाँलाई त
यसो गरौँ क्या राम्रो एकछिन है।